ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलाम अला सय्यदिल अंबियाए वल मुरसलीन سيدنا ونبينا وحبيبنا وشفيعنا محمد وآله وأصحابه أجمعين أما بعد فإن خير الكتاب كتاب الله وأحسن الهدي هدي سيدنا محمد صلى الله عليه وسلم وخير الأمور عوازمها وشر الأمور محدثاتها وكل محدثة بدعة وكل بدعة ضلالة وكل ضلالة في النار أما بعد فعن عبد الله بن عمرو بن العاص رضي الله تعالى عنهما قال قال النبي صلى الله تعالى عليه وسلم الراحمون يرحمهم الرحمن تبارك وتعالى ارحموا من في الارض يرحمكم من في السماء یہ حدیث مسلسل بالاولیت ہے اس کا مطلب یہ ہے کہ ہر شاگرد نے اپنے استاد سے اور ہر راوی نے اپنے مروی انہوں سے سب سے پہلے یہ حدیث سنی حضرات محدثین کے یہاں اس تسلسل کو باقی رکھنے کے لیے کسی بھی حدیث کے سلسلے کو شروع کرنے سے پہلے یہ حدیث پڑھ کر کے سنائی جاتی ہے تاکہ یہ تسلسل قائم رہے میں نے سب سے پہلے یہ حدیث اپنے شیخ اور مرشد شیخ الحدیث حضرت مولانا محمد زکریہ صاحب کاندھلوی مہاجر مدنی رحمت اللہ علیہ سے سنی اور انہوں نے اپنے شیخ اور مرشد حضرت مولانا خلیل احمد صاحب سہارنپوری مہاجر مدنی رحمت اللہ علیہ سے سب سے پہلے یہ حدیث سنی اور انہوں نے حضرت مولانا عبد القیوم صاحب بڈھانوی رحمۃ اللہ علیہ جو حضرت مولانا عبد الحی صاحب جو حضرت سید احمد صاحب شہید رحمۃ اللہ علیہ کے قافلے میں تھے اور جن کو حضرت شاہ عبدالعزیز صاحب دہلوی رحمۃ اللہ علیہ نے شیخ الاسلام کا لقب دیا ہوا تھا ان کے صاحبزادے ہیں حضرت مولانا عبد القیوم صاحب بڈھانوی رحمۃ اللہ علیہ ان سے حضرت مولانا خلیل احمد صاحب سہارنپوری رحمۃ اللہ علیہ نے سنی سب سے پہلے اور حضرت مولانا عبد القیوم صاحب بڈھانوی رحمۃ اللہ علیہ نے سب سے پہلے حضرت شاہ محمد اسحاق صاحب دہلوی رحمۃ اللہ علیہ سے سب سے پہلے یہ حدیث سنی حضرت شاہ محمد اسحاق صاحب یہ نواسے ہوتے ہیں حضرت شاہ عبدالعزیز صاحب دہلوی رحمۃ اللہ علیہ کی ہمارے تمام اکابر کی سند وہیں جا کر کے ملتی ہے اور حضرت شاہ محمد اسحاق صاحب دہلوی رحمۃ اللہ علیہ نے اپنے نانا حضرت شاہ عبدالعزیز صاحب دہلوی رحمۃ اللہ علیہ سے سب سے پہلے سنی اور انہوں نے اپنے والد بزرگوار حضرت مولانا شاہ ولی اللہ صاحب دہلوی رحمۃ اللہ علیہ سے سب سے پہلے یہ حدیث سنی آگے کی سند حضرت شاہ ولی اللہ صاحب دہلوی رحمۃ اللہ علیہ کا جو رسالہ مسلسلات کے نام سے مشہور ہے اس میں دیکھی جا سکتی ہے آپ کا بھی تسلسل باقی رہے اس لیے میں نے یہ حدیث پہلے سنائی اب اصل کتاب شروع کرتے ہیں وَبِسْنَدِ الْمُتَّصِلِ منا الى الامام الامام الحافظ الحجه امير المؤمنين في الحديث ابي عبد الله محمد بن اسماعيل البخاري رحمه الله تعالى ونفعنا بعلومه. قال بسم الله الرحمن الرحيم باب كيف كان بدو الوحي الى رسول الله صلى الله عليه وسلم وقول الله عز وجل انا اوحينا اليك كما اوحينا الى نوح والنبيين من بعدي. وبه قال حدثنا الحميدي قال حدثنا سفيان قال حدثنا يحيى بن سعيد الانصاري قال اخبرني محمد بن ابراهيم التيمي انه سمع القمط بن وقاص الليثي يقول سمعت عمر بن الخطاب رضي الله تعالى عنه وعنه على المنبر يقول سمعت رسول الله صلى الله عليه وسلم يقول انما الاعمال بالنيات وانما لامرئ ما نوى فمن كانت هجرته الى دنيا يصيبها او الى امراه ينكحها فهجرته الى ما هاجر اليه. یہ کتاب جو اس وقت ہمارے سامنے ہے اور جس کی شروعات کی گئی جس کو ہم اور آپ بخاری شریف کے نام سے جانتے ہیں اس کا اصل نام تو ہے الجامع المسند الصحیح المختصر من امور رسول اللہ صلی اللہ علیہ وسلم وسننہ و ایامہ. ہمارے یہاں درس نظامی کا جو نصاب ہے جس کے آخری سال میں حدیث کی 6 کتابیں کتب سِتّہ جن کو سہائے سِتّہ کے نام سے بھی جانا اور پہچانا جاتا ہے وہ پڑھائی جاتی ہے ان میں یہ بخاری شریف سرخیل ہے اسی گویا یہ بخاری شریف کا یہ ہم اس وقت اس کا درس شروع کیا جا رہا ہے. امام بخاری رحمۃ اللہ علیہ جنہوں نے حدیث کے اس ذخیرے کو مرتب فرمایا ان کی پیدائش سن ہجری 194 میں 12 شوال کو جمعہ کے دن بخارا کے اندر ان کی پیدائش ہوئی اور سن ہجری 256 میں پہلی شوال یعنی عید الفطر کی شب میں ان کی وفات ہوئی گویا ان کی عمر 62 سال کے اندر 12 دن کم ہے اور ان کی ولادت وفات اور عمر شریف کو محفوظ رکھنے کے لیے یہ جملہ بولا جاتا ہے ولد فی صدق و مات فی نور و عاش حمید. تو یہ لفظ صدق جو ہے اس کے جو حروف ہیں ان کے اعداد اگر نکالے جائیں گے تو 194 ہوتے ہیں اور لفظ نور کے جو حروف ہیں ان کے عدد نکالے جائیں گے تو وہ 256 ہوتے ہیں اور حمید کے عدد اگر نکالے جائیں گے تو 62 ہوتے ہیں. بہرحال یہ امام بخاری رحمۃ اللہ علیہ ان کا ایک بہت ہی اونچا مقام ہے حضرات محدثین کے درمیان اور اس کتاب کی وجہ سے اللہ تبارک و تعالیٰ نے اس کتاب کو بھی اور اس کی وجہ سے ان کو بھی بڑی مقبولیت عطا فرمائی. 600,000 حدیثوں میں سے 100,000 حدیث کا ایک ذخیرہ انہوں نے منتخب کر کے الگ کیا جو سب صحیح حدیثیں تھیں پھر ان میں سے انتخاب کر کے انہوں نے اس کتاب کو ترتیب دیا ہے. اس ذخیرے میں سے جب بھی کسی حدیث کو اس کتاب میں شامل کرنے کا موقع آتا تازہ غسل فرماتے دو رکعت صلاۃ الاستخارہ کرتے اور جو حدیث سب سے زیادہ صحیح اور مستند معلوم ہوتی اس کو اس کتاب کے اندر شامل کرتے. اس طرح 16 سال کے عرصے میں انہوں نے اس کتاب کی تالیف کو مکمل کیا ہے. سن ہجری 216 میں اس کی ترتیب اور تالیف کا کام شروع ہوا تھا اور سن ہجری 233 میں مکمل ہوا. یہ جو تاریخ ہے حضرت شیخ مولانا زکریہ صاحب رحمۃ اللہ علیہ نے وہ اپنے استنباط کے ذریعے سے نکالی ہے, ورنہ ویسے ان کے سوانح نگار جو ہیں انہوں نے کوئی اس کی تفسیری نہیں کی, لیکن حضرت شیخ رحمۃ اللہ علیہ نے بطور استنباط نکالی. اس کی وجہ یہ ہے کہ اس کتاب کو ترتیب دینے کے بعد انہوں نے اپنے جو اساتذہ تھے 4 ان کے سامنے 3 ان کے سامنے پیش کیا اور ان میں ایک کا انتقال سن ہجری 233 میں ہوا, باقی اس کے بعد انتقال فرمائے. گویا یقیناً اس کی تعلیف 233 میں تو مکمل ہو گئی. اس معنی کر کے حضرت شیخ رحمۃ اللہ علیہ نے یہ فرمایا کہ تعلیف کا سلسلہ 216 میں شروع ہو کر کے جو ہے 217 میں شروع ہو کر کے 233 کے اندر مکمل ہوا, اور ان کے اساتذہ کی تعداد 1080 بتلائی جاتی ہے. اللہ تبارک تعالیٰ نے اس کتاب کو بڑی مقبولیت عطا فرمائی اور ان کی زندگی میں 90,000 آدمیوں نے ان سے اس کتاب کو سنا, اور پھر ان کے بعد یہ سلسلہ برابر جاری ہے. اور ہمارے مدارس عربیہ, ہمارے اکابر نے جو سلسلے قائم کیے ہیں, اور نرس نظامی کا جو نصاب ہے اس میں آخری سال میں جو کتب حدیث پڑھائی جاتی ہیں ان میں اس کو بڑی اہمیت حاصل ہے. اور یہ پوری کتاب جو ہے اس کا ایک حصہ تو باقاعدہ اس کی تحقیق کے ساتھ اور تشریح کے ساتھ, اور ایک حصہ روایتاً, یعنی کچھ درایتاً کچھ روایتاً, اس طرح اس کو پورے سال میں مکمل کیا جاتا ہے. آپ کے اس مدرسے کے اندر آج اس کی درس کی شروعات ہو رہی ہے. امام بخاری رحمۃ اللہ علیہ کی عادت شریفہ ہے کہ وہ کچھ عنوانات قائم کرتے ہیں باب کے, اسی عنوان کو ان کی اصطلاح میں ترجمۃ الباب کہا جاتا ہے, باب کا عنوان. اور یہی امام بخاری رحمۃ اللہ علیہ کی خصوصیت اور اس صحیح بخاری کے کا امتیاز سمجھا جاتا ہے. لوگ کہتے ہیں کہ فقہ البخاری فی ابوابہ, گویا امام بخاری رحمۃ اللہ علیہ کی فقاہت اور شان استنباط کو اگر دیکھنا چاہیں تو ان کے یہ تراجم ابواب کو آپ دیکھیں گے تو پتہ چلے گا. بعضوں نے کہا فقہ الباب بخاری فی ابواب, یعنی امام بخاری کا جو فقہ ہے وہ ان کے ابواب کے اندر ہے, وہاں سے آپ معلوم کر سکتے ہیں. بہرحال یہ پہلا باب ہے جس میں انہوں نے اپنی کتاب کی شروعات کی ہے, باب کیف کان بدء الوحی الی رسول اللہ صلی اللہ علیہ وسلم, کہ یہ وحی کی شروعات نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم پر کس طرح ہوئی. یہ عنوان اور یہ ترجمۃ الباب انہوں نے قائم کیا ہے. یہ بھی جو انداز انہوں نے اختیار کیا ہے ایک اچھوتا انداز ہے, کسی مصنف کتاب نے یہ انداز اختیار نہیں کیا. عام طور پر حدیث کے جو ذخیرے اور جو مجموعے مرتب کیے گئے اور وہ احکام سے تعلق رکھتے ہیں عموماً تو ان کی ابتدا کتاب الطہارت سے ہوتی ہے, اور اگر کوئی ایسا مجموعہ ہے جس میں تمام ابواب حدیث کو شامل کیا گیا ہو, تمام ابواب سے تعلق رکھنے والی روایتوں کو لیا گیا ہو, تو عموماً اس کی شروعات جو ہے وہ کتاب الایمان سے کرتے ہیں. لیکن امام بخاری رحمۃ اللہ علیہ نے اپنی کتاب کی شروعات وحی سے کی. حضرت علامہ انور شاہ کشمیری رحمۃ اللہ علیہ فرماتے ہیں کہ مخلوق کا تعلق اور کانٹیکٹ اللہ تعالیٰ کے ساتھ جو ہے سب سے پہلے وہی کے ذریعے سے گویا قائم ہوتا ہے. اللہ تعالیٰ اپنے فرشتوں کے ذریعے سے اپنے بندوں میں سے چند برگزیدہ اور مخصوص بندوں کو گویا چن اس کو جو منتخب کر کے اپنے فرشتوں کے ذریعے سے اپنے احکام ان پر نازل فرماتے ہیں اور ان کو اس بات کا پابند کیا جاتا ہے کہ وہ ان باتوں کو اور ان احکام کو اپنے دوسروں تک بندوں تک پہنچائے. انہیں برگزیدہ بندوں کا نام ہے نبی. یہ حضرات انبیاء علیہ السلام کا سلسلہ ہے اور ان میں سب سے آخری نبی جنہوں نے نبوت کے اس مبارک سلسلے کو تکمیل تک پہنچایا. اور آپ کے بعد اب کوئی اور نیا نبی آنے والا نہیں ہے, یہ حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم ہمارے زمانے میں, ویسے تو حضور صلی اللہ علیہ وسلم کے زمانے میں بھی اور آپ کے بعد اور ہر زمانے میں ایسے جھوٹے فراڈی پیدا ہوئے جنہوں نے نبوت کے دعوے کیے اور یوں لوگوں کو گمراہ کرنے کی کوشش کی کہ ہم پر وہی آتی ہے. ہر زمانے میں اہل حق نے ان کا مقابلہ کیا اور ان کے جھوٹ کو لوگوں کے سامنے واضح کیا. خود حضور صلی اللہ علیہ وسلم کی حیات طیبہ کے آخری دور میں مسیلمہ کذاب جو قبیلہ بنو حنیفہ سے تعلق رکھتا تھا اس نے نبوت کا دعویٰ کیا تھا اور آپ صلی اللہ علیہ وسلم کی وفات کے بعد سیدنا حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ نے حضرت خالد بن ولید رضی اللہ تعالیٰ عنہ کی سرکردگی میں اسلامی فوج بھیج کر کے اس کا قلعہ قمہ کیا. پر ایک اور جھوٹا نبوت کا دعوے دار تھا اسود انسی, وہ تو بالکل حضور صلی اللہ علیہ وسلم کی وفات کے اگلی شب میں وہ قتل کیا گیا تھا. حضرت فیروز دہلوی رضی اللہ تعالیٰ عنہ نے اپنے ساتھیوں اور رفقا کے ساتھ اس کے قتل کا یہ کام انجام دیا تھا اور حضور کو بدلے وہی اس کی اطلاع ملی اور آپ نے یہ جملہ ارشاد فرمایا تھا فاذا فیروز, یہ فیروز گویا اس جھوٹے مدعی نبوت کو قتل کر کے کامیاب ہو گئے. ویسے باقاعدہ اس کی اطلاع حضور صلی اللہ علیہ وسلم کی وفات کے بعد حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ جو آپ صلی اللہ علیہ وسلم کے جانشین بنائے گئے تھے ان تک پہنچی. بہرحال میں تو یہ کہہ رہا تھا کہ ہر زمانے میں ایسے جھوٹے دعوے دار ہوتے رہے. ہمارے اس زمانے کے اندر بھی ایک بہت بڑا جھوٹا دعوے دار نبوت کا پچھلے سالوں میں پیدا ہوا تھا جس کا نام تھا مرزا غلام محمد قادیانی. قادیان یہ پنجاب کے اندر ایک ضلع ہے گرداسپور, اس کا ایک قصبہ ہے شہر ہے, اس وقت وہ ہندوستان کے اندر ہے. اس کے اندر یہ پیدا ہوا تھا, اس نے نبوت کا دعویٰ کیا اور آج اس کے ماننے والے جو ہے نا دنیا کے اندر جگہ جگہ پھیلے ہوئے ہیں اور یہ لوگوں کو دھوکہ دے کر کے اور لوگوں کو جو ہے جھوٹے طریقے اختیار کر کے غفلت میں ڈال کر اپنے اس مظعومہ جو ہے دعوے دار کو منانے کے لیے ایسی باتیں لوگوں کے اندر پھیلاتے ہیں اور ان کے دلوں میں ایسے وساوس ڈالتے ہیں. ہر علاقے میں ہم نے سنا یہاں آپ کے پاناما میں بھی ایسے کچھ لوگ پہنچ گئے ہیں اور وہ اس طرح کو ایسے لوگوں کو بہت سختی کے ساتھ رد کرنے کی ضرورت ہے, بلکہ ایسوں کا قلعہ قمہ کیا جانا چاہیے. اور حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کی نبوت پر ایمان لانے کا ایک لازمی حصہ یہ ہے کہ حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کو اللہ کا آخری نبی, آخری رسول اور آخری پیغمبر مانا جائے اور یہ ایمان رکھا جائے کہ آپ کے بعد اور کوئی نیا نبی آنے والا نہیں. جو بھی ایسا دعویٰ کرتا ہے وہ جھوٹا ہے. تو بہرحال ایمان والوں کو بہت زیادہ چوکنا رہنے کی ضرورت ہے, ورنہ خدا نخواستہ اس کے ان آدمیوں کے جو ہے دھوکہ بازی میں اگر کوئی اگر آ گیا اور اس نے اگر اس کو مان لیا تو اس کا ایمان ختم ہو جاتا ہے. بہرحال ضرورت ہے اس کی. تو میں تو یہ عرض کر رہا تھا کہ اللہ تبارک و تعالیٰ نے ہر زمانے میں है ऐसे बंदों में से अपने बंदों को चुना और उन पर अपने फरिश्तों के जरिए से अपना पैगाम पहुंचाया। ये आखिरी रसूल, उन्हीं को नबी और रसूल कहा जाता है, आखिरी नबी हुजूर सल्लल्लाहु अलैहि वसल्लम है। तो ये वही का जो बयान इमाम बुखारी रहमतुल्लाह अलैह ने शुरू किया है, दरअसल हज़रत अल्लामा अनवर शाह कश्मीरी रहमतुल्लाह अलैह फरमाते हैं, यही एक सिलसिला है जिसके ज़रिए से बंदों का ताल्लुक अल्लाह ताला की ज़ात के साथ कायम होता है और दीन के सारे अहकाम जो हैं उनकी बुनियाद ये वही है, सारे अहकाम इसी से साबित होते हैं। इसलिए इमाम बुखारी रहमतुल्लाह अलैह ने उसकी अहमियत को जाहिर करने के लिए जो है इसकी शुरुआत ये वही के बयान से की और बाप का उन्वान कायम किया कि नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम पर वही की शुरुआत कैसे हुई। इस बाप के माता चंद रिवायतें लाए हैं और यहाँ खाली शुरुआत मकसूद नहीं है बल्कि वही के तमाम हालात, पूरी एक तारीख जो वही से ताल्लुक रखती है इमाम बुखारी इस बाब को कायम करके और मुख्तलिफ रिवायतें ला करके तो जो है उन रिवायतों के जरिए से वही की पूरी तारीख की तरफ इशारा करना चाहते हैं। और फिर आगे वक़ौलिल्लाहि अज़्ज़ा वजल और बारी ताला का इरशाद, इन्ना अवहैना इलैका कमा अवहैना इला नूहिन वन्नबीयीन मिन बादिक, कुरान की ये आयत भी इमाम बुखारी रहमतुल्लाह अलैह ने बाप के इस उन्वान के अंदर शामिल कर लिए है। ये भी इस बुखारी शरीफ की खसूसियात और उसके इम्तियाजात में से है। इमाम बुखारी रहमतुल्लाह अलैह अक्सर जो तराजी में अब्वाब हैं बाप के उन्वानात हैं उनमें कुरान पाक की आयात को भी वो पेश करते हैं जिनका ताल्लुक उस मौजू और मजमून से होता है जिसको इमाम बुखारी उस बाब में बयान करना चाहते हैं, उसे हजरत मुहद्दिसीन ने वो बात नहीं। बहरहाल यहाँ इमाम बुखारी ने आयत जो पेश की है, ये नबी हमने आपकी तरफ वही भेजी जैसा कि आपसे पहले हजरत नूह और उनके बाद आने वाले दूसरे हजरत अम्बिया के ऊपर अल्लाह ने वही भेजी। गोया ये वही का सिलसिला कोई नया सिलसिला नहीं है, बस हजरत नूह के ज़माने से बराबर जारी है। वैसे एक सवाल है, हजरत नूह कोई पहले नबी नहीं है? उनसे पहले तो हजरत आदम और दूसरे हजरत शीश, इदरीस वगैरह हुए हैं, तो इनका नाम नहीं लिया गया? उसका जवाब भी दिया गया है कि सबसे पहले साहिब शरीयत नबी अगर कोई हैं तो हजरत नूह अला नबीना वालिसलातु वस्सलाम हैं, और वो नबी जिनको उनकी कौम ने झुठलाया और उसके झुठलाने पर कौम पर अजाब आया, ये हजरत नूह हैं। इस माना करके और अज़्मा अम्बिया में से हजरत नूह का शुमार होता है और उनको आदम सानी कहा जाता है कि उनके बाद जितने भी इंसान आए उन्हीं की नस्ल से पैदा हुए हैं। इस माना करके यहाँ अल्लाह ताला ने उनको जिक्र किया है। उसके बाद इमाम बुखारी रहमतुल्लाह अलैह ने रिवायत पेश की है हजरत उमर रदी अल्लाह ताला अन्हु, इस रिवायत के नकल करने वाले हैं, फरमाते हैं कि मैंने नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम को मिंबर के ऊपर ये फरमाते हुए सुना। क्या फरमाया? इन्नमल आमालु बिन्नियात व इन्नमा लिमरी मानवा। आमाल का मदार नियतों के ऊपर है, वो जज्बा जो आदमी को किसी काम के करने के ऊपर उभारता और आमादा करता है उसी को नीयत से ताबीर करते हैं। मैं आपकी मुलाकात के लिए आया, क्यों आया? मेरे दिल में वो कौन सा जज्बा था जिसने मुझे आपकी मुलाकात के लिए आने पर मजबूर किया? उसी को नीयत से ताबीर किया जाता है। आप किसी के यहाँ गए या आपके किसी ने बहुत खूब खिदमत की तो आप सोचेंगे भाई ये मेरी इतनी खिदमत क्यों कर रहा है, उसके पीछे क्या, इसकी ये क्या कार फरमा है, कौन सा इरादा? तो जिस असल जज्बे से ये आपकी खिदमत कर रहा है उसी को ताबीर करते हैं काय से, नीयत से। देखो काम कैसा ही हो, उस काम को नहीं देखा जाता, उसके पीछे जो जज्बा कार फरमा होता है उसको बड़ी अहमियत हासिल है। आप एक आदमी आपकी खूब खिदमत करता है लेकिन आपको पता चल जाए कि ये तो असल में अपना एक काम आपसे निकलवाना चाहता है, इसलिए रोजाना आपके चक्कर काटता है और खिदमत करता है। तो इतनी सारी खिदमत के बावजूद उसकी अहमियत आपके दिल में से खत्म हो जाएगी, ये तो गरजमंद मालूम होता है। तो देखिए, यहाँ खिदमत बहुत अच्छी थी, बहुत अच्छा काम किया, बहुत आपको राहत पहुँचाई, लेकिन उसके पीछे जो जज्बा कार फरमा है वो अच्छा नहीं है, तो उसकी आपके यहाँ कोई कीमत नहीं। तो एक दूसरा आदमी है, वो भी खिदमत करता है, आपने बहुत मालूम किया, उसकी कोई गरज नहीं, खालिस आपसे आज मोहब्बत है, आपकी मोहब्बत और अकीदत में वो आपकी ये खिदमत करता है, तो आपकी निगाहों में उसकी बड़ी कदर व कीमत होगी। तो देखो, एक ही काम है, पहले वाले ने भी यही खिदमत अंजाम दी थी, लेकिन इसके पीछे जो जज्बा कार फरमा था वो अच्छा नहीं था, अपनी गरज हासिल करना मकसूद था, इसलिए आपकी निगाहों में उसकी कोई कदर व कीमत नहीं हुई। और दूसरे के इस अमल के पीछे जो जज्बा कार फरमा था बड़ा अच्छा था, इसलिए आपकी निगाहों में उसकी कदर व कीमत हो गई। तो बहरहाल, इसीलिए हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, आमाल का मदार किसके ऊपर है? नीयतों। अमल की ज़ाहिरी शक्ल व सूरत अल्लाह के यहाँ देखी नहीं जाती, बल्कि अमल के पीछे जो नीयत कार फरमा है अल्लाह के यहाँ उसकी को देखा जाता है। इसीलिए हदीस में आता है, कयामत के रोज सबसे पहले तीन आदमियों को लाया जाएगा, एक शहीद होगा, एक सखी होगा और एक कारी कुरान होगा। अल्लाह तआला सबसे पहले उनसे हिसाब लेंगे, शहीद से पूछेंगे, मैंने तुझे तंदुरुस्ती दी थी, शुजात और बहादुरी दी थी, ताकत दी थी, मेरी इस नियामत का क्या हक अदा किया? वो अर्ज़ा करेगा, बारी ताला, मैंने तेरे दुश्मनों का मुकाबला किया, तेरे दीन की जो है सरबुलंदी के लिए, यहाँ तक कि मैंने अपनी जान कुर्बान कर दी। जाहिर है, अपनी जान कुर्बान कर देना, इससे ज़्यादा ऊंचा अमल क्या हो सकता है? लेकिन अल्लाह ताला फरमाएंगे, ये सब तूने इसलिए किया था कि लोग कहें बड़ा बहादुर है, मेरे लिए नहीं किया था, अल्लाह को राज़ी करने के लिए नहीं किया था। कितना ऊंचा अमल है शहादत, अपनी जान को कुर्बान कर देना, बड़ा ऊंचा अमल, लेकिन इसके पीछे जो नीयत कार फरमा है वो नहीं, गड़बड़ वाली थी, इसलिए उसको जन्नत तो क्या मिलती, अल्लाह ताला फरिश्तों से कहेंगे उसको घसीट करके जहन्नम के अंदर ले जाओ। इसी तरह एक सखी है, मालदार, बहुत पैसे खर्च किए, मस्जिदें बनवाई, मदरसे बनवाए, मुसाफिर खाने बनवाए, कोई काम अच्छा और भलाई का ऐसा नहीं था जो उसने न किया हो, लेकिन ये सब अल्लाह को राजी करने के लिए नहीं, अपनी नामावली के लिए। लोग यूं कहें कि बड़ा सखी है, जब वो ये कहेगा, अल्लाह ताला पूछेंगे, मैंने तुझे माल और दौलत जैसी नेमत अता फरमाई थी, मेरी इस नेमत का तूने क्या हक अदा किया? और जो करेगा, भारी ताला, कोई नेकी और भलाई का काम ऐसा नहीं था जिसमें मैंने ये माल खर्चा न किया हो। भारी ताला फरमाएंगे, ये सब तूने इसलिए किया था ताकि लोग कहें बड़ा सखी है, कोई मेरे लिए नहीं किया था। फरिश्तों से फरमाएंगे, जाओ इसको खींच करके जहन्नम में ले जाओ। तो ये सारे आमाल ऊंचे आमाल हैं, लेकिन उनके पीछे जो जज्बा कार फरमा है वो अल्लाह की खुशनुदी नहीं, अल्लाह को राजी करना नहीं, बल्कि दूसरा गलत जज्बा है, अपना नाम बड़ा हो, शोहरत हो, इसलिए इनके लिए जहन्नम के फैसले हुए। और छोटे से छोटा अमल है, लेकिन अगर अल्लाह के लिए है, अल्लाह के यहाँ उसकी बड़ी मकबूलियत है। तो बहरहाल, यहाँ हुज़ूर फरमाते हैं कि आमाल का मदार नियतों के ऊपर है, वही नमाल इमरी मानवा, और हर आदमी को वही चीज़ मिलती है जो उसने नियत की। यहाँ एक बात और इसकी तरह इशारा किया जाता है कि बहुत सी मरतबा अमल एक होता है, लेकिन उस इन एक अमल के अंदर आदमी बहुत सारी अच्छी नियतें करता है, तो अमल एक होने के बावजूद उन मुख्तलिफ नियतों की वजह से अल्लाह तबरक ताला उसको उसके मुताबिक सवाब भी देंगे। आप मस्जिद नमाज पढ़ने के लिए जाते हैं, असल तो यह है कि जमात के साथ इस फरीजे को अदा करने की ताकीद आई है, इसलिए जा रहे हैं, लेकिन साथ ही साथ आपने ये नियत कर ली कि वहाँ और दूसरे मुसलमान भी आएंगे, मैं मुलाकात होगी, मैं उनसे सलाम करूँगा, उनकी खैर खैरियत मालूम करूँगा, اور جو ہے کوئی بیمار ہے تو اس کے متعلق دل میں نیت کر لی, وہاں اس کی میں عیادت بھی کر لوں گا, تو یا وہاں جو ہے دین کی جو باتیں مسجد میں کہی جائے گی ان کو میں سنوں گا. تو مطلب یہ ہے کہ ایک عمل ہے, کئی نیتیں کی ہیں, ان کئی نیتوں کی وجہ سے اس کو ان نیتوں کے مطابق ثواب زیادہ, کئی عملوں والا ثواب ملے. عمل ایک, نیتیں زیادہ, تو گویا ثواب کی بنیاد نیت ہے, تو اس کے مطابق. اسی لیے ہر آدمی کو وہ ہے جو اس نے نیت کی. اب آگے مثال کے طور پر بتلاتے ہیں, ایک آدمی نے ہجرت کی اس زمانے میں جس زمانے میں نبی کریم صلی اللہ علیہ وسلم نے یہ ارشاد فرمایا. ہجرت کا سلسلہ جاری تھا, لوگ جو مکہ مکرمہ میں ایمان قبول کرتے تھے اور مکے والے جو ہیں ان کو مظالم ڈھاتے تھے, اور حضور صلی اللہ علیہ وسلم نے ہجرت کی اور مدینہ منورہ تشریف لے آئے, اور جتنے بھی لوگ ایمان لاتے تھے ان کو اس بات کا پابند کیا گیا کہ بھائی تمہارا ایمان اسی وقت مکمل ہوگا جب آپ مکہ سے ہجرت کر کے مدینہ آئیں گے. یہ ایک عمل تھا, لیکن اس عمل کے لیے نیت کیا, اللہ اور اس کے رسول نے حکم دیا اس لیے کرتے ہیں, یا پھر الہ دنیا یصیبھا, دنیا کے خاطر. یہاں سب لوگ, ہمارا یہاں جو ہے دکان تھی, ہمارے سب گاہک تو مدینہ چلے گئے, کہ چلو اب ہم بھی مدینہ جاتے ہیں, وہاں دکان چالو کریں گے. مقصد ہجرت کا اللہ اور اس کے رسول کے حکم کو پورا کرنا نہیں ہے, تو ظاہر ہے پھر اس ہجرت کو اوپر اللہ کی طرف سے کوئی ثواب نہیں ملے گا. تو جس کی ہجرت دنیا حاصل کرنے کے لیے یا کسی عورت کے ساتھ نکاح کرنے کے لیے, دراصل ایک آدمی نے ایک عورت کو پیغام نکاح دیا تھا, اور وہ عورت جو ہے وہ ہجرت کر کے مدینہ منورہ پہنچی تھی. اس نے شرط لگائی, تم بھی ہجرت کر کے یہاں آؤ تو میں تمہارے ساتھ نکاح کروں گی. ام قیس اس عورت کی کنیت تھی, تو اسی پر حضور صلی اللہ علیہ وسلم نے یہ ارشاد فرمایا. چنانچہ اس آدمی کو لوگ کہتے تھے مہاجر ام قیس, ام قیس کا ہجرت کرنے والا. تو بہرحال اس حدیث کی بڑی اہمیت حاصل ہے, پورے دین کی بنیاد ہے. امام شافعی رحمۃ اللہ علیہ فرماتے ہیں کہ یہ نصف علم ہے, اور حضرت عبد الرحمٰن ابن مہدی رحمۃ اللہ علیہ بہت بڑے محدث ہیں, لاکھوں حدیثیں ان کو یاد تھی. وہ فرماتے تھے کوئی آدمی اگر علم حدیث کے اندر کوئی کتاب تصنیف کرنا چاہے تو اس کو چاہیے کہ اپنی کتاب کی شروعات اس حدیث کے ذریعے سے کرے. علامہ خطابی رحمۃ اللہ علیہ بہت بڑے محدث ہیں, ابو داؤد شریف کی شرح بھی انہوں نے لکھی ہے. وہ فرماتے ہیں کہ ہمارے اسلاف اپنی کتابوں کی شروعات اس حدیث سے کرنے کو مستحسن سمجھتے تھے, اور ویسے جو ہے یہ دین کی بنیادوں میں قرار دی گئی. حضرت امام ابو داؤد رحمۃ اللہ علیہ فرماتے ہیں کہ میں نے نبی کریم صلی اللہ علیہ وسلم کی 500,000 حدیثیں حاصل کی, اور ان میں سے چن کر کے 4,800 حدیثیں اپنی کتاب سنن ابو داؤد کے اندر میں نے جمع کی ہیں, اور حضور صلی اللہ علیہ وسلم کی ان تمام حدیثوں کا خلاصہ 5 حدیثیں. گویا حدیث کا پورا ذخیرہ بھنڈار, اس کے اندر جو کچھ تعلیمات دی گئی ہیں ان تعلیمات کا خلاصہ اگر دیکھا جائے تو یہ 5 حدیثیں ان میں بھی انما الاعمال بالنیات, گویا ساری عبادتوں کی بنیاد کیا ہے وہ اس میں بتلائی گئی ہے. اور امام ابو حنیفہ رحمۃ اللہ علیہ نے اپنے صاحبزادے کو گویا حدیث کی گویا بنیاد جو چار, نہیں امام ابو داؤد نے تو 4 حدیثیں کہیں, امام ابو حنیفہ رحمۃ اللہ علیہ نے تمام ذخیرۂ حدیث کا خلاصہ 5 حدیثوں کو بتلایا, ان میں اس کو بھی شامل کیا. بہرحال یہ حدیث اپنی اہمیت کے اعتبار سے جو ہے دین کے ایک اہم تعلیم کو جو لیے ہوئے ہے, اور امام بخاری اس کو شروع میں لا کر کے ہمیں پڑھنے والوں کو, پڑھانے والوں کو, اور خود اپنے متعلق کو یہ بتلانا چاہتے ہیں کہ بھئی یہ عمل ہمیں خالص اللہ کے لیے انجام دینا چاہیے, اس میں کوئی دوسری نیت کار فرما نہ ہو. وہ ہمیں ہماری تربیت اور تعلیم بھی کرنا چاہتے ہیں, اس لیے اس کو پہلے یہاں پر ذکر کیا ہے. اللہ تعالیٰ ہمیں ہر عمل کو خالص اللہ کی خوشنودی حاصل کرنے کے لیے کرنے کی توفیق عطا فرمائے. یہ طالبات جو ہیں, بچیاں, जो इल्म हासिल कर रही हैं उनको भी चाहिए कि इल्म हासिल करना ये बहुत ऊंचा अमल है, लेकिन यहाँ भी नीयत यही होनी चाहिए कि खालिस अल्लाह को रजा राजी करने के लिए, और इस नीयत से इसके ज़रिए से हम जो अहकाम शरीयत के सीखेंगे उसके ऊपर अमल करके हम अल्लाह की खुशनुदी को हासिल करेंगे। वह अमल की नीयत और अल्लाह को राज़ी करने की नीयत होनी चाहिए। हमारा हम ज़रा बड़ी हो जाएंगे आलिमा कहलाएंगे, उसकी वजह से जो है सोसाइटी में हमारा मकाम ऊंचा होगा। अगर खुदा ना करे ऐसी कोई नीयत दिल में है तो ये बर्बादी का ज़रिया है। ज़रूरत है खालिस अल्लाह के लिए इस अमल को अंजाम दिया जाए, और ये नीयत भी हो कि हम इस इल्म को इसलिए हासिल करते हैं कि जो कुछ भी पढ़ेंगे उसके ऊपर अमल का एहतमाम करेंगे। जैसे दीन के अहकाम अल्लाह ताला ने जैसे मर्दों के लिए दिए हैं औरतों के लिए भी दिए हैं, और जैसे मर्दों को ज़रूरत है कि वो शरीयत पर अमल करके अल्लाह की रजा और खुशनुदी को हासिल करें, औरतों के ऊपर भी ज़रूरी है और उनके लिए भी ज़रूरत है कि वो शरीयत पर अमल करके अल्लाह की रजा और खुशनुदी को हासिल करें। ये सिलसिला औरतों के अंदर भी शुरू हो। हमारे अकाबिर ने इसलिए ये औरतों की तालीम के लिए मदरसों के सिलसिले जारी किए हैं। पहले जो है असलाफ के यहाँ ये चीज़ें घरों ही के अंदर सिखलाई जाती थी, अब घरों में उसका रिवाज नहीं रहा, इसलिए अब इस तरीके से औरतों तक ये बात पहुँचाई जा रही है। बहरहाल हमारी ये बच्चियाँ जो यहाँ पढ़ रही हैं उनसे मैं कहूँगा कि जो भी आप नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का इरशाद पढ़ें दिल में नीयत यही हो, जो हम पढ़ेंगी उस पर अमल करेंगी। इमाम बुखारी रहमतुल्लाह अलैह के हालात में आपने सुना होगा या सुनेंगी कि वो जो हदीस भी हासिल करते थे उस पर अमल का एहतमाम करते थे, और उन्होंने अपने आप को इस तरह शरीयत के ऊपर अमल का एहतमाम किया कि वो फरमाते हैं कि जहाँ मैंने सुना कि गीबत जो है वो गुनाह है कबीरा है अल्लाह की नाराज़गी का दरिया है, आज तक मैंने न किसी की गीबत की न सुनी। इमाम बुखारी रहमतुल्लाह अलैह फरमाते हैं मुझे अल्लाह की ज़ात से उम्मीद है कि कल को मेरे नामा आमाल में किसी की भी गीबत नहीं होगी। कितना ऊँचा मकाम है। तो बहरहाल कहने का हासिल ये है कि हमें भी शरीयत पर अमल का एहतमाम करना चाहिए। शेख सादी रहमतुल्लाह फरमाते हैं कि इल्म चंदा के बेशतर खानी चूँ अमल दर तू नेस्त नादानी, इल्म कितना ही पढ़ लो अगर अमल का एहतमाम नहीं है तो तुम जाहिली हो। चार पाया भरो किताबें न दानिश मंद, चार पाया भरो किताबें चंद, कि किसी जानवर के ऊपर गधे के ऊपर घोड़े के ऊपर चंद किताबें बुखारी शरीफ और जो है मुस्लिम शरीफ और अबू दाऊद शरीफ और हिदाया ये सारी किताबों का पोटला रख दिया जाए तो उसकी वजह से वो कोई मुहक्किक और जो है आलिम बन जाता नहीं है। अमल इल्म का ताल्लुक तो अमल से है। बहरहाल अमल का एहतमाम होना चाहिए, और इन बच्चियों से कहूँगा ख़ास तौर पर कि अब आपसे आपके घर वालों ने आपके वालिदैन ने आपके मुरब्बियों ने जो तवक्कात कायम की हैं कि वो ख़ुद भी अमल का एहतमाम करेगी और औरतों के अंदर इस सिलसिले के लिए मेहनत और कोशिश करेगी, आप अपने आप को उनकी तवक्कात के मुताबिक पूरा उतरने की कोशिश करें। इल्म पढ़ लिया ये ना समझें कि हम तो अब जो है रानी बन गई, अब कुछ हमें काम नहीं करना। हमारे यहाँ बहुत से लोगों को शिकायत होती है बच्चियों को पढ़ने के लिए मदरसे में भेजा जाता है, छुट्टियों में भी घर आती है तो एक चमची भी उठाने के लिए तैयार नहीं, उनकी माँ बेचारी की खिदमत करती है। अरे भाई आप आए तो आपको तो अपने वालिदैन की और घर वालों की खिदमत का एहतमाम करना चाहिए। शोहरों की खिदमत के मामले में भी ऐसी सुस्ती का शिकार, अपने हुकूक को मांगने में तो दो कदम आगे लेकिन उनके ऊपर जो जिम्मेदारियाँ आई होती हैं उनको पूरा करने के मामले में बड़ी पीछे रहती हैं। ये नहीं होना चाहिए। आजकल बड़ी शिकायत लोगों को मदरसे में पढ़ने वाली वालिम बनने वाली लड़कियों से ये हो रही है। आप इनकी शिकायतों को गलत साबित करें और मदरसों के कायम करने का जो मकसद है उसको सही तरीके से अंजाम देने की कोशिश करें तो देखो फिर हर शख्स ये चाहेगा कि हमारी बच्ची जो है इल्म हासिल करके खुद भी अमल करे और हमारे लिए भी आखिरत के अंदर जरिया नजात बने। अभी जैसा मुफ्ती साहब ने कहा था बल बाकियातुस्सालिहातु खैरुन इंद रब्बिक, तो गोया ये बाकियातुस्सालिहात अगर आप बनना चाहती हैं तो उसका तरीका यही है, इस पढ़े हुए अमल पर इल्म पर अमल का अहतमाम करें। अल्लाह तबारक ताला आपको इसकी तौफीक दे और इस मदरसे को अपने मकसद क़याम में अल्लाह ताला कामयाब फरमाए। वाखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन।
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
सुभानकल्लाहुम्मा व बिहम्दिका व तबारक इस्मुका व तआला जद्दुका व ला इलाहा गैरुक اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد كما تحب وترضى بعدد ما تحب وترضى ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار اللهم وفقنا لما تحب وترضى من القول والعمل والفعل والنية والهدى اللهم اجعلنا هادين مهتدين غير ضالين ولا مضلين سلما لأوليائك وهربا لأعدائك نحب بحبك من أحبك ونعادي بعداوتك من خالفك من خلقك اللهم أغننا بالعلم وزينا بالحلم وأكرمنا بالتقوى وجملنا بالعافية اے اللہ تو ہمارے گناہوں کو معاف فرما ہماری خطاؤں سے درگزر فرما تیری مرضیات پر ہم کو زیادہ سے زیادہ چلا کر تیری نامرضیات سے ہماری پوری پوری حفاظت فرما نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں اور سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی تو ہمیں توفیق و سعادت عطا فرما حضور اکرم صلی اللہ علیہ وسلم کے طریقوں کی محبت اور غیروں کے طریقوں کی نفرت ہمارے قلوب کے اندر ڈال دے اے اللہ یہ تمام بچیاں جو حصول علم کے لیے اس مدرسے میں آ رہی ہیں ان تمام کو پوری خالص نیت کے ساتھ تیرے دین کے اس علم کو حاصل کرنے کی توفیق عطا فرما عقائد حقہ علوم نافعہ اعمال صالحہ اخلاق فاضلہ سے ان کو آراستہ فرما اور ان کو پڑھا کر ان سے جو اچھی اچھی امیدیں ان کے ماں باپ اور مربیوں نے قائم کی ہیں ان کو ان کو امیدوں سے بھی بڑھ کر کے بنا دے یا اللہ ان کے ذریعے سے خیر عام فرما معاشرے اور سوسائٹی میں اور عورتوں کے اندر جو جہالت ہے عوام پرستی ہے اور جو رسم و رواج کی پابندیاں ہیں اے اللہ ان عورتوں ان بچیوں کو سب سے پہلے سنتوں کا متبع اور پیروکار بنا کر ان کے ذریعے سے اے اللہ رسم و رواج کے ان سلسلوں کو ختم فرما اے اللہ اور معاشرے کے اندر سنتوں کو جاری فرما اس کے انوار سے معاشرے کو منور فرما اس مدرسے کو ہر اعتبار سے قبول فرما اس کے قائم کرنے والوں چلانے والوں پڑھانے والوں پڑھنے والوں تعاون کرنے والوں اور تعلق محبت رکھنے والوں سب کو بے انتہا قبول فرما اور ہر قسم کے شرور فتن آفات بلیات مکانے سے اس کی پوری پوری حفاظت فرما اس کی تمام ضروریات کی اپنے خزانے غیب سے حفاظت فرما اے اللہ ہم سب پر اپنا خصوصی فضل فرما دے تیرے حبیب پاک صلی اللہ علیہ وسلم نے جتنی خیر اور بلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما اور جن شروع و برائیوں سے بنا چاہیے اس سے ہماری اور پوری امت کی حفاظت فرما یہاں موجود تیرے تمام بندوں اور بندیوں کی جائز اور نیک مرادیں پوری فرما ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم صلى الله تعالى على خير خلقه سيدنا ومولانا محمد وآله وصحبه اجمعين برحمتك يا رب
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।